آٹھواں باب، مسیح کی الوہیت اور انسانیت۔ لوگ مجھے کیا کہتے ہیں؟ یہ ایک سوال ہے جو مسیح نے 2000 سال پہلے اپنے شاگردوں کے سامنے رکھا تھا۔ یہ ایک انتہائی اہم سوال ہے جس کی صدائے بازگشت تب سے آج تک عالم میں گونج رہی ہے، اور آج بھی یہ ہر شخص سے پوچھا جا رہا ہے۔ شاید اس سوال سے زیادہ اہم اور بڑا سوال تاریخ میں کبھی پوچھا ہی نہیں گیا۔ اس کی اہمیت اس لیے ہے کہ اس سوال میں ساری انسانیت سے تعلق رکھنے والا مسئلہ نہاں ہے۔ یہ سوال جب تک دنیا قائم ہے جوں کا توں بنا رہے گا۔ مذاہب و اعتقاد کے بیچ اس سوال نے ایک خط فاصل کھینچ دیا ہے۔ اسی کے جواب پر ہر شخص کا انجام منحصر ہے۔ مسیحیت کی یہ بھی ایک خصوصیت ہے کہ جو کچھ سیدنا مسیح کے بارے میں کہا جاتا ہے یہ اس سے خوفزدہ نہیں۔ مسیح نے خود ہی اس مذہب کی تعمیر اس قوت پر کی ہے جس پر جہنم کے دروازے کبھی غالب نہیں آ سکتے۔ مسیح نے خود آزادی رائے کو بڑھایا اور سراہا ہے، اور کہیں پر بھی ایسا نظر نہیں آتا کہ آپ نے زبردستی کسی بات کو کسی پر تھوپا ہو۔ مسیحیت کی تاریخ کے کسی بھی دور میں مسیح کی ذات و شخصیت کے بارے میں کبھی تلوار کا استعمال نہیں کیا گیا ہے، بلکہ اس ایمان کو اہمیت دی گئی ہے جو یقین کامل پر قائم ہو اور جسے دل و دماغ دونوں تسلیم کریں۔ اسی بنیاد پر ہم بھی یہ کہتے ہیں کہ لوگ مسیحیت کی الوہیت کو زبردستی کیوں منظور کریں، یا ایسی رائے پیش کی ہی کیوں جائے اور لوگ ایسے اٹل ہو جائیں کہ اگر کوئی اس کے خلاف کبھی کچھ کہہ بھی دے تو غیظ و غضب میں آ جائیں۔ اس لیے ہم وہ تمام مختلف آرا قارئین کے سامنے پیش کرتے ہیں جو مسیح کے بارے میں رکھی گئی ہیں۔ الف، مسیح میں صرف کامل الوہیت تھی۔ غناستی فرقہ نے عام مسیحیوں کے عقیدے کے خلاف یہ مانا کہ مسیح صرف ایک الوہی وجود تھے۔ یہ لوگ عقیدہ تجسم کے بھی قائل نہ تھے،
جبکہ عام مسیحی یہ مانتے ہیں کہ مسیح میں الوہیت بھی تھی اور انسانیت بھی۔
لیکن غناستی لوگوں نے ان کی انسانیت کا انکار کیا۔ ان لوگوں کا کہنا تھا کہ مسیح انسان کی شکل میں تو ضرور ظاہر ہوئے، لیکن وہ انسانی جسم کوئی حقیقی جسم نہ تھا۔ نہ ہی ان کی ولادت ہوئی، نہ انہوں نے دکھ اٹھایا، اور نہ حقیقی موت کا مزہ چکھا، کیونکہ جو جسم ان کے ساتھ نظر آ رہا تھا وہ اصل میں ایک ذل یا چھایا تھا۔ پھر بعد میں اس فرقے میں ایک اور جماعت پیدا ہوئی جس نے یہ مانا کہ مسیح کا بدن انسانوں کے بدن کی طرح مادی نہ تھا، بلکہ وہ ایک خاص آسمانی جوہر تھا۔ تاہم یہ رائے خدا کے الہامی کلام کی سچائی کی روشنی میں باطل ٹھہرتی ہے، کیونکہ ہم
پہلا یوحنا باب 4:1-3 میں پڑھتے ہیں کہ
اے عزیزو، ہر ایک روح کا یقین نہ کرو، بلکہ روحوں کو آزماؤ کہ وہ خدا کی طرف سے ہیں یا نہیں، کیونکہ بہت سے جھوٹے نبی دنیا میں نکل کھڑے ہوئے ہیں۔ خدا کے روح کو تم اس طرح پہچان سکتے ہو کہ جو کوئی روح اقرار کرے کہ یسوع مسیح مجسم ہو کر آیا ہے وہ خدا کی طرف سے ہے، اور جو کوئی روح یسوع کا اقرار نہ کرے وہ خدا کی طرف سے نہیں، اور یہی مخالف مسیح کی روح ہے جس کی خبر تم سن چکے ہو کہ وہ آنے والی ہے، بلکہ اب بھی دنیا میں موجود ہے۔ بے، مسیح صرف انسان تھے۔ یہ عقیدہ بھی غناستی عقیدہ سے کم تعجب خیز نہیں، کیونکہ اس خیال کے پیرو مسیح میں الوہیت کو نہیں مانتے اور صرف ان کی انسانیت پر یقین کرتے ہیں۔ وہ کہتے ہیں کہ مسیح ایک کامل ترین انسان تھے، یعنی زمین پر پائے جانے والے سارے لوگوں میں سب سے اعلیٰ انسان تھے۔ اس لیے ان کی عظمت و بزرگی کو
ایک عظیم رہنما اور سورما اور شہید کے طور پر ماننا چاہیے۔
غالباً اس کا سب سے عمدہ جواب وہ ہے جو ڈاکٹر کونراڈ نے دیا ہے کہ جو لوگ اس نتیجے پر پہنچے ہیں بڑی غلطی پر ہیں، کیونکہ ان کے لیے مسیح کو کوئی رہنما یا ہیرو ماننا مشکل ہے۔ وجہ یہ ہے کہ جو کچھ خود مسیح نے اپنے بارے میں کہا ہے اسی کو ان لوگوں نے رد کر دیا ہے۔ ایسی حالت میں مسیح کی دو ہی حیثیتیں ہو سکتی تھیں، یعنی یا تو وہ خود سب سے بڑے دھوکے باز تھے، اور یا وہ خود دھوکے میں تھے، اور ان صورتوں میں وہ خود ایک بڑی قابل رحم ہستی ہوئے۔ پھر انہیں عزت و شرف دینا بیوقوفی ہے۔ حقیقت میں بات تو یہ ہے کہ اگر مسیح قابل پرستش نہیں تو انہیں عزت کا کوئی مقام دینے کی بھی ضرورت نہیں، کیونکہ جس چیز کے متقاضی تھے یعنی عبادت و اجلال وہ تو انہیں دیا ہی نہیں جا سکا۔ جیم، مسیح کی شخصیت میں الوہیت اور انسانیت کی یگانگت۔ یہ وہ رائے ہے جو مسیحی امت یا کلیسیا میں شروع سے رائج ہے۔ اسے اس لیے قبولیت عام حاصل ہے اور اسی کی منادی و بشارت کی جاتی ہے۔ اس رائے کا خلاصہ یہ ہے کہ मसीह में दो कामिल तबीयतें थीं, क्योंकि वो कामिल खुदा और कामिल इंसान है। शायद पूछने वाला पूछ बैठे कि आखिर कलीसियाई कौंसलों और लोगों के सामने आखिर वो क्या मजबूरी थी जिसने अलूयत मसीह को तस्लीम करने पर आमादा किया, और ये एतकाद ऐसा जड़ पकड़ गया कि ला तादाद इंसानों ने इसकी हिफाजत में अपनी जान को दाव पे लगा दिया और शहादत हासिल की। क्यों इसके मानने वालों में बड़े बड़े मुफक्किरीन थे जो हर जमाने में रहे हैं, और आखिर उनके पास ऐसी कौन सी हुज्जत और दलील काते थी जिस पर उनका तकिया था? ऐसे सवालात के जवाबात देने जरूरी हैं। आइए वो सबूत देखें। एक, नबूवतों पर मबनी सबूत। आगाज़ तारीख से किताब मुकद्दस की आखिरी किताब के करीबन 4000 साल के दरमियानी अरसे में हमें नबूवतों और पेशनगोइयों की मुतवातर और मुसलसल कड़ियां नजर आती हैं। इन पेशनगोइयों को मसीहियों की इजाद कहकर टाल देना इतना आसान नहीं है, क्योंकि मसीहियत के जन्म लेने से बहुत पहले ये नबूवतें इल्हामी किताबों के तुमारों पर लिखी थीं। इनमें से आखिरी किताब का ताल्लुक तकरीबन मसीह की आमद से 400 साल पहले के अरसे से है। इन नबूवतों का खुलासा यह है कि आसमान से इंसानी सूरत में एक इलाही शख्स जाहिर होगा ताकि दुनिया का नजात देने वाला बन सके। यह हस्ती इब्राहिम की नस्ल से और औरत के पेट से जन्म लेगी। यहां तक कह दिया गया कि वो यहूदा के कबीले और दाऊद के घराने से होगा। एक कुंवारी से पैदा होगा जिसमें किसी किस्म का ऐब या गंदगी न होगी, और वो शहर बैतुलहम यानी दाऊद के शहर में पैदा होगा। इसके साथ ये भी बताया गया कि वो हस्ती खुदाए कादर अबदी और सरमदी होगी। अब देखिए, ये बातें उस वक्त तक मुमकिन नहीं
जब तक तजस्सुम वाक़े न हो और लाहूत नासूत को लपेट में न ले
और उनका इत्तेहाद अमल में न आए। इन बातों की ताईद करने वाली आयतें ये हैं। हमारे लिए एक लड़का तवल्लुद हुआ और हमको एक बेटा बख्शा गया, और सल्तनत उसके कंधों पर होगी, और उसका नाम अजीब, मुशीर, खुदाई, कादिर, अबदियत का बाप, सलामती का शहजादा होगा।
यसाया बाब 9 आयत 6।
खुदावन आप तुमको एक निशान बख्शेगा, देखो एक कुंवारी हामिला होगी और बेटा पैदा होगा, और वो उसका नाम अमानुएल रखेगी।
यसाया बाब 7 आयत 14। मती बाब 1 आयत 23 में बताया गया है कि
अमानुएल का मतलब है खुदा हमारे साथ। यहोवा ने मेरे खुदावन से कहा, तू मेरे दाहिने हाथ बैठ जब तक कि मैं तेरे दुश्मनों को तेरे पांव की चौकी न कर दूं।
जबूर 110 आयत 1।
ये इबारत बड़ी अहमियत की हामिल है जिसकी तफसीर हमें सिवाय ईमान के और कोई नहीं मिल सकती, कि ये माना जाए कि ये बाप और बेटे के दरमियान एक मुकालमा है और इसमें मुतकल्लम खुद खुदा है। लेकिन ऐ बैतुलहम इफ्राता, अगरचे तू यहूदा के हजारों में शामिल होने के लिए छोटा है, तो भी तुझ में से एक शख्स निकलेगा और मेरे हुजूर इसराइल का हाकिम होगा, और उसका मसदर जमानाए साबिक, हाँ कदीमुल अय्याम से है।
मीका बाब 5 आयत 2।
दो, मसीह के अकवाल पर मबनी सबूत। सपरजन नाम के एक मर्द खुदा जो एक मशहूर वाइज थे फरमाते हैं कि मसीह दुनिया की तारीख में ऐसी मरकजी हकीकत हैं कि तारीख के सारे फैजान और बहाव आप ही के दस्ते कुदरत के तहत होकर बहते हैं, और ज़िंदगी के सारे अजीम मकासद उनकी शख्सियत ही में आकर मुकम्मल होते हैं। इस पर मुस्तजाद ये कि आपके सारे मौजज़ात, हैरतअंगेज काम आपके बोले हुए अल्फाज की तस्दीक करते और गवाह बनते नज़र आते हैं। मसीह ने बीसियों हकायक अपने बारे में बताए हैं जो सिवाय खुदा के किसी और के साथ मंसूब किए ही नहीं जा सकते। कुछ अहम हकायक ये हैं। अलिफ, आपका अजली वजूद। गालिबन आपकी ज़बान मुबारका से निकला हुआ वो जुमला बड़ी अहमियत का हामिल है जो आपने यहूदी मजहबी रहनुमाओं के सामने बयान फरमाया। मैं तुमसे सच कहता हूँ कि पेशतर उससे कि अब्राहम पैदा हुआ मैं हूँ।
यूहन्ना बाब 8 आयत 58।
मैं हूँ वही अल्फाज हैं जो खुदा ने खुद अपने लिए और अपनी ज़ात के लिए उस वक्त फरमाए जब मूसा नबी ने उनसे पूछा था कि जब मैं बनी इसराइल के पास जाकर उनको कहूँ कि तुम्हारे बाप दादा के खुदा ने मुझे तुम्हारे पास भेजा है, और वो मुझे कहें कि उसका नाम क्या है, तो मैं उनको क्या बताऊँ? खुदा ने मूसा से कहा, मैं जो हूँ सो मैं हूँ। सो तू बनी इसराइल से यूँ कहना कि मैं जो हूँ ने मुझे तुम्हारे पास भेजा है।
खुरूज बाब 3 आयात 13 और 14।
इससे मालूम होता है कि मसीह ने अपनी ज़ात में उसी खुदा को जाहिर किया जो हज़रत मूसा पर कोहे हुरब पर जलती झाड़ी में जाहिर हुआ था।
इंजील मुकद्दस यूहन्ना बाब 17 आयत 5 में ये लिखा है कि
मसीह ने अपनी शिफाती दुआ में कहा, और अब ऐ बाप, तू उस जलाल से जो मैं दुनिया की पैदाइश से पेशतर तेरे साथ रखता था, मुझे अपने साथ जलाली बना दे। और फिर आयत 24 में लिखा है कि ऐ बाप, मैं चाहता हूँ कि जिन्हें तूने मुझे दिया है जहाँ मैं हूँ वो भी तेरे साथ हों, ताकि मेरे उस जलाल को देखें जो तूने मुझे दिया है, क्योंकि तूने बनाए आलम से पेशतर मुझसे मोहब्बत रखी। ये अल्फाज मसीह के अजली वजूद का यकीन दिलाते हैं, और मसीह को हादिस या नोपैद अब कौन सी जबान कह सकती है। बे, आपका आसमान से आना। यहूदियों के साथ एक और गुफ्तगू के दौरान मसीह ने कहा, तुम नीचे के हो, मैं ऊपर का हूं, तुम दुनिया के हो, मैं दुनिया का नहीं हूं।
यूहन्ना बाब 8 आयत 23। फिर निकुदिमुस नाम एक यहूदी मजहबी रहनुमा से दौरान गुफ्तगु मसीह ने फरमाया, आसमान पर कोई नहीं चढ़ा सिवाय उसके जो आसमान से उतरा, यानी इब्ने आदम, खुद मसीह जो आसमान में है। यूहन्ना बाब 3 आयत 13। मजीद बरआ मुकाशिफा बाब 22 आयत 13 में हम पढ़ते हैं कि
मैं अल्फा और ओमेगा, अव्वल व आखिर, इब्तदा व इंतहा हूं। यहाँ हम देखते हैं कि मसीह ने आसमान से न सिर्फ अपनी आमद के बारे में बताया है, बल्कि ये भी कि उनका वजूद और हुजूरी आसमान में उस वक्त भी बरकरार थी जब वो इस रुए ज़मीन पर मौजूद थे। जीम, आपकी तमाम जगहों और तमाम जमानों में मौजूदगी।
मती बाब 18 आयत 20 में आया है कि
जहां दो या तीन मेरे नाम पर इकट्ठे हैं वहां मैं उनके बीच में हूं। और मसीह ने अपने जी उठने के बाद अपने शागिर्दों को यह हुक्म दिया कि बस तुम जाकर सब कौमों को शागिर्द बनाओ और उनको बाप और बेटे और रूहुल कुद्स के नाम से बपतिस्मा दो, और उनको ये तालीम दो कि उन सब बातों पर अमल करें जिनका मैंने तुमको हुक्म दिया, और देखो मैं दुनिया के आखिर तक हमेशा तुम्हारे साथ हूँ।
मती बाब 28 आयात 19 और 20।
दाल, आपका गैर महदूद इख्तियार। मसीह जब पितमस के जजीरा में यूहन्ना पर रोया में जाहिर हुए तो कहा, खुदावंद खुदा जो है और जो था और जो आने वाला है, यानी कादर मुतलक फरमाता है कि मैं अल्फा और ओमेगा हूँ।
मुकाशफा बाब 1 आयत 8।
3, मसीह के अलकाबात और इलाही अफ़ाल पर मबनी सबूत। अलिफ, आपका खालिक होना। मुंदरजा ज़ैल आयात इस हकीकत को वाज़ह करती हैं, सब चीज़ें उसके वसीले से पैदा हुई और जो कुछ पैदा हुआ है उसमें से कोई चीज़ भी उसके बगैर पैदा नहीं हुई, उसमें जिंदगी थी और वो जिंदगी आदमियों का नूर थी।
यूहन्ना बाब 1 आयात 3 और 4।
क्योंकि उसी में सब चीज़ें पैदा की गईं, आसमान की हों या ज़मीन की, देखी हों या अनदेखी, तख्त हों या रियासतें या हुकूमतें या इख्तियारात, सब चीज़ें उसी के वसीले से और उसी के वास्ते पैदा हुई हैं।
कुलसियों बाब 1 आयत 16।
सब पर यह बात रोशन करूं कि जो भेद अजल से सब चीजों के पैदा करने वाले खुदा में पोशीदा रहा उसका क्या इंतजाम है।
इफ़सियों बाब 3 आयत 9।
बे, आपका मुर्दों को जिंदा कर देना। जब वो यसु शहर के फाटक के नजदीक पहुंचा तो देखो एक मुर्दा को बाहर लिए जाते थे। वो अपनी माँ का इकलौता बेटा था और वो बेवा थी, और शहर के बहतेरे लोग उसके साथ थे। उसे देखकर खुदावंद मसीह को तरस आया और उससे कहा, मत रो। फिर उसने पास आकर जनाजे को छुआ और उठाने वाले खड़े हो गए, और उस मसीह ने कहा, ऐ जवान, मैं तुझसे कहता हूँ, उठ। कुम, वो मुर्दा उठ बैठा और बोलने लगा, और उसने उसे उसकी माँ को सौंप दिया।
लूका बाब 7 आयात 12 से 15।
उसने बुलंद आवाज से पुकारा कि ऐ लाजर, निकल आ। जो मर गया था वो कफन से हाथ पांव बंधे हुए निकल आया, और उसका चेहरा रुमाल से लिपटा हुआ था। यीशु ने उनसे कहा, उसे खोल कर जाने दो।
यूहन्ना बाब 11 आयात 43 और 44।
जीम, आप मुनसिफ आलम होंगे। जब इब्ने आदम अपने जलाल में आएगा और सब फरिश्ते उसके साथ आएंगे, तब वो अपने जलाल के तख्त पर बैठेगा और सब कौमें उसके सामने जमा की जाएंगी, और वो एक को दूसरे से जुदा करेगा जैसे चरवाहा भेड़ों को बकरियों से जुदा करता है।
متی باب 25 آیات 31 اور 32،
باپ کسی کی عدالت بھی نہیں کرتا بلکہ اس نے عدالت کا سارا کام بیٹے کے سپرد کیا ہے۔
یوحنا باب 5 آیت 22،
دال آپ لائق پرستش ہیں تاکہ سب لوگ بیٹے کی عزت کریں جس طرح باپ کی عزت کرتے ہیں۔ جو بیٹے کی عزت نہیں کرتا وہ باپ کی جس نے اسے بھیجا عزت نہیں کرتا۔
یوحنا باب 5 آیت 23،
یاد رہے باپ کے ساتھ بیٹے کی عبادت و پرستش مردان خدا کے بیچ عہد عتیق کے زمانے میں بھی رائج تھی۔ مثلا داؤد نبی نے کہا، ڈرتے ہوئے خداوند کی عبادت کرو، کانپتے ہوئے خوشی مناؤ، بیٹے کو چومو، ایسا نہ ہو کہ وہ قہر میں آئے اور تم راستے میں ہلاک ہو جاؤ، کیونکہ اس کا غضب جلد بھڑکنے کو ہے۔ مبارک ہیں وہ سب جن کا توکل اس پر ہے۔
زبور 2 آیات 11 اور 12،
ہاں آپ غافر الذنوب ہیں، گناہ بخشتے ہیں۔ یہودی ہمیشہ یہ مانتے تھے کہ گناہوں کی معافی کا اختیار صرف خدا ہی کو ہے، اور جب انہوں نے مسیح کو ایک معجزہ کرتے وقت مفلوج کو یہ خطاب کرتے سنا کہ بیٹا تیرے گناہ معاف ہوئے۔
مرقس باب 2 آیت 5،
یہودی آپ کے اس عمل سلوک سے نہایت ہی مضطرب و پریشان ہو رہے تھے، تو مسیح نے فرمایا، تم کیوں اپنے دلوں میں یہ باتیں سوچتے ہو؟ آسان کیا ہے، مفلوج سے یہ کہنا کہ تیرے گناہ معاف ہوئے، یا یہ کہنا کہ اٹھ اور اپنی چارپائی اٹھا کر چل پھر؟ لیکن اس لیے کہ تم جانو کہ ابن آدم کو زمین پر گناہ معاف کرنے کا اختیار ہے، اس نے مفلوج سے کہا، میں تجھ سے کہتا ہوں اٹھ، اپنی چارپائی اٹھا کر اپنے گھر چلا جا۔ اور وہ اٹھا اور فلفور چارپائی اٹھا کر ان سب کے سامنے باہر چلا گیا۔ چنانچہ وہ سب حیران ہو گئے اور خدا کی تمجید کر کے کہنے لگے، ہم نے ایسا کبھی نہیں دیکھا تھا۔
مرقس باب 2 آیات 8 سے 12،
واو آپ حیات ابدی بخشتے ہیں۔ آپ نے فرمایا، میری بھیڑیں میری آواز سنتی ہیں اور میں انہیں جانتا ہوں اور وہ میرے پیچھے پیچھے چلتی ہیں، اور میں انہیں ہمیشہ کی زندگی بخشتا ہوں اور وہ ابد تک کبھی ہلاک نہ ہوں گی، اور کوئی انہیں میرے ہاتھ سے چھین نہ لے گا۔
یوحنا باب 10 آیات 27 اور 28،
زا آپ باپ کے مساوی ہیں۔ آپ نے فرمایا،
میں اور باپ ایک ہیں۔ یوحنا باب 10 آیت 30،
جس نے مجھے دیکھا اس نے باپ کو دیکھا، تو کیوں کر کہتا ہے کہ باپ کو ہمیں دکھا؟ کیا تو یقین نہیں کرتا کہ میں باپ میں ہوں اور باپ مجھ میں ہے؟ یہ باتیں جو میں تم سے کہتا ہوں اپنی طرف سے نہیں کہتا، لیکن باپ مجھ میں رہ کر اپنے کام کرتا ہے۔ میرا یقین کرو کہ میں باپ میں ہوں اور باپ مجھ میں، نہیں تو میرے کاموں ہی کے سبب سے میرا یقین کرو۔
یوحنا باب 14 آیات 8 سے 11،
ہاں آپ نے سجود و تعبد قبول کیا۔ اس میں تو شک ہی نہیں کہ یسوع نے پرستش و سجدہ کو قبول کیا، جو کسی بھی بشر کے لیے جائز نہیں۔ یہ بات اس وقت واقع ہوئی جب ایک جنم کے اندھے سے جناب مسیح نے پوچھا، کیا تو خدا کے بیٹے پر ایمان لاتا ہے؟ اس نے جواب میں کہا، اے خداوند وہ کون ہے میں اس پر ایمان لاؤں؟ یسوع نے اس سے کہا، تو نے تو اسے دیکھا ہے اور جو تجھ سے باتیں کرتا ہے وہی ہے۔ اس نے کہا، اے خداوند میں ایمان لاتا ہوں، اور اسے سجدہ کیا۔
یوحنا باب 9 آیات 35 سے 38،
4 مسیح کے شاگردوں کی گواہی پر مبنی ثبوت۔ یہ گواہی ان لوگوں کی ہے جنہوں نے مسیح کی عظمت اور شان کو اعلانیہ طور پر دیکھا۔ یہ ساری شہادتیں مکمل اور سارے شکوک سے پاک ہیں۔ مثلا کچھ آپ کے سامنے پیش کی جا رہی ہیں۔ الف توما کی گواہی۔ اس شاگرد توما نے مسیح کے جی اٹھنے کے بعد جب ان کے ہاتھوں میں کیڑوں سے چھیدے جانے کے نشان دیکھے اور پہلو پر اس زخم کو دیکھا جسے چھیدا گیا تھا، تو ایمان لایا اور پکار اٹھا، اے میرے خداوند، اے میرے خدا۔
یوحنا باب 20 آیت 28،
بے یوحنا کی گواہی۔ اس شاگرد نے خدا کے الہام سے کہا، ہم اس میں جو حقیقی ہے، یعنی اس کے بیٹے یسوع مسیح میں ہیں، حقیقی خدا اور ہمیشہ کی زندگی یہی ہے۔
پہلا یوحنا باب 5 آیت 20،
جیم پولس کی گواہی۔ پولس رسول نے گواہی دی کہ جسم کی روح سے مسیح بھی انہی میں سے ہوا جو سب کے اوپر اور ابد تک خدائی محمود ہے، آمین۔
رومیو باب 9 آیت 5۔